رکو نمبر 17 کو دیکھتے ہیں. وَلَقَدْ آتَيْنَا دَاوُودَ وَسُلَيْمَانَ عِلْمًا وَقَالَ الْحَمْدُ لِلَّهِ الَّذِي فَضَّلْنَا عَلَىٰ كَثِيرٍ مِّنْ عِبَادِهِ الْمُؤْمِنِينَ. اور ہم نے یقیناً داؤد اور سلیمان علیہ السلام کو علم دے رکھا تھا, اور دونوں نے کہا تعریف اس اللہ کے لیے ہے جس نے ہمیں اپنے بہت سے ایماندار بندوں پر فضیلت عطا فرمائی. اور داؤد کے وارث سلیمان ہوئے اور کہنے لگے لوگوں, ہمیں پرندوں کی بولی سکھائی گئی ہے, ہم سب کچھ میں سے دیے گئے, بے شک یہ تو بالکل کھلا ہوا فضل الہی ہے. بہوشیر علی سلیمان جدودہ من الجن والانس. سلیمان کے سامنے ان کے تمام لشکر جنات اور انسان اور پرندوں میں سے جمع کیے گئے, ہر ہر قسم کی الگ الگ درجہ بندی کی گئی. جب وہ چیونٹیوں کے میدان میں پہنچے تو ایک چیونٹی نے کہا, او چیونٹیوں, اپنے اپنے گھروں میں گھس جاؤ, ایسا نہ ہو کہ بے خبری میں سلیمان اور اس کا لشکر تمہیں رون ڈالے. اس کی اس بات کو سن کے سلیمان علیہ السلام مسکرا دیے اور کہنے لگے, ربی اوزعنی ان اشکر نعمتک اللتی انعمت علی وعلی والدی وان اعمل صالحا ترضاہ وادخلنی برحمتک فی عبادک الصالحین. اے پروردگار, مجھے توفیق دے کہ میں تیری نعمتوں کا شکر بجا لاؤں اور جو تو نے مجھ پر انعام کی ہیں اور میرے ماں باپ پر, اور میں ایسے نیک اعمال کرتا رہوں جن سے تو خوش رہے. مجھے اپنی رحمت سے نیک بندوں میں شامل فرما. آپ نے پرندوں کا جائزہ لیا اور فرمانے لگے, یہ کیا بات ہے کہ میں ہدہد کو نہیں دیکھتا, کیا واقعی وہ غیر حاضر ہے؟ یقیناً میں اسے سخت سزا دوں گا یا اسے ذبح کر ڈالوں گا یا میرے سامنے کوئی صریح دلیل بیان کرے. کچھ زیادہ دیر نہ گزری تھی کہ آ کر اس نے کہا, میں ایک ایسی چیز لایا ہوں کہ تجھے اس کی خبر نہیں, میں سبا کی ایک سچی خبر تیرے سامنے لایا ہوں. میں نے دیکھا کہ ان کی بادشاہت ایک عورت کر رہی ہے جسے ہر قسم کی چیز میں سے کچھ نہ کچھ دیا گیا ہے. اس کا تخت بھی بڑی عظمت والا ہے. میں نے اسے اور اس کی قوم کو اللہ تعالی کو چھوڑ کر سورج کو سجدہ کرتے ہوئے پایا. شیطان نے ان کے کام انہیں بھلے کر کے دکھائے اور صحیح راہ سے روک دیا, پس وہ ہدایت پر نہیں آتے کہ اسی اللہ کے لیے سجدے کریں جو آسمانوں اور زمین کی پوشیدہ چیزوں کو باہر نکالتا ہے, اور جو کچھ تم چھپاتے ہو اور تم ظاہر کرتے ہو وہ سب کو جانتا ہے. اس کے سوا کوئی معبود برحق نہیں, وہی عظمت والے عرش کا مالک ہے. سلیمان نے کہا, اب ہم دیکھیں گے کہ تو نے سچ کہا کہ تو جھوٹا ہے. اذہب بکتابی ہذا, میرے اس خط کو لے کر جا, ان کو دے دے, پھر ان کے سامنے سے ہٹ آ اور دیکھ وہ کیا جواب دیتی ہیں. وہ کہنے لگی, اے سردارو, میری طرف ایک باوقت خط ڈالا گیا ہے. انہ من سلیمان و انہ بسم اللہ الرحمن الرحیم, جو سلیمان کی طرف سے ہے, جو بخشش کرنے والے مہربان اللہ کے نام سے شروع ہے, کہ تم میرے سامنے سرکشی نہ کرو اور مسلمان بن کے آ جاؤ. یہ ترکو نمبر 17, اس کا عنوان کیا ہے, پرندوں کی بولیاں. حضرت سلیمان علیہ السلام اور حضرت داؤد علیہ السلام کی نبوت اور بادشاہت کا ذکر پیچھے بھی آپ پڑھ چکے. بہت ساری اور نعمتیں جو ان کے پاس تھیں, اسی کے ساتھ پھر ان کے پاس کچھ اور نعمتوں کا ذکر اس رکوع میں ہوا. اگر ابتدا میں دیکھیں, پہلی آیت رکوع کی دیکھیں, تو اس میں حضرت داؤد اور سلیمان علیہ السلام کی تین نعمتوں کا ذکر ہوا, علم, پھر ان کی اس پہ شکر گزاری, اور داؤد کے وارث سلیمان کو بننا. ہم اپنے آپ سے پوچھیں کہ ہم علم کو نعمت سمجھتے ہیں؟ کیا جو علم ملتا ہے ہم اس سے خوش ہیں, بوجھ سمجھتے ہیں یا نعمت؟ यकीनन नेमत है, और मुझे पूरा यकीन है कि आप सब भी इसको नेमत समझते हैं, तभी आप इतनी देर बैठते हैं। अल्लाह ताला हमारी इस नेमत को और बढ़ा दे। दूसरी चीज़ हमने यहाँ हज़रत सुलेमान अलैहिस्सलाम के नाते से सीखी, और वो क्या थी कि उनको परिंदों की बोलियाँ बताई गईं। अब देखिए कि आज के दौर में भी अगर किसी इंसान को एक से ज़्यादा दो तीन लैंग्वेजेस आने लगे तो वो तकब्बुर का शिकार हो जाता है। एक स्टेटस बन गया ये भी कि आपको कितनी बोलियाँ आती, कितनी लैंग्वेजेस आती हैं। लेकिन हज़रत सुलेमान अलैहिस्सलाम जो नबी भी थे, बादशाह भी थे, परिंदों की बोलियां बोलते थे, कई बोलियां उनको आती होंगी। अब हर तरह के परिंदे हैं, अब यहाँ आज आप देख रहे हैं हुदहुद की बात उन्होंने सुन ली, फिर इसी तरह आप चींटियों की बात सुन ली, तो आप सोचिए कि उनकी ये नेमत कितनी बड़ी नहीं होगी। तो लिहाजा साथ ही साथ अपने अमल की बात ये लेनी है कि अगर अल्लाह ताला हमें कोई दुनिया का भी इल्म दे देता है तो तकब्बुर नहीं करना, फ़ायदा कर मंद होना, फिर उसको लोगों की ही यानी इंसानियत की, कायनात की, दूसरी मखलूकात की बेहतरी के लिए इस्तेमाल करना। फिर इसके बाद ये पता चला कि सुलेमान ये बहुत नज़्म व ज़ब्त के साथ जानवरों को अपने पास बुलाते थे, यानी एक जानवर गायब हुआ तो उसके बारे में पूछने लगे कि खुद खुद कहाँ है। मुझे तो इन आयतों को पढ़ते हुए ऐसे लग रहा था कि वो उनकी रोल कॉल लेते थे, खुद खुद की तरह, वो क्यों नहीं आया, अच्छा नहीं आया तो मैं इसको सजा दूंगा, हाँ, और अगर आने की कोई जायज़ वजह बताए नहीं तो मैं इसको ज़िबह ही कर दूंगा। तो कोई उस्ताद कह के तो देखे अपने शागिर्द को कि क्यों नहीं आए, और नहीं आते तो फिर पकड़ो और इनके सख्ती करो, तो फिर न जाने क्या रवैया होगा लोगों का। फिर इसमें आपने देखा चींटियों की बात हुई, चींटियों की बात ना सिर्फ ये कि हजरत सुलेमान अलैहिस्सलाम ने सुन ली, बल्कि उनके नाते से अल्लाह ताला ने क़यामत तक कुरान पढ़ने वालों को सुना दी। और कितने प्यार से वो कहती हैं कि देखो तुम्हें सुलेमान और उसके लश्कर जो हैं वो कुचल ना दें। इससे क्या पता चला, खौफ पहली बात लिखें, जानवरों में भी खौफ होता है। दूसरी बात शऊर, जानवरों को भी शऊर होता है। तीसरी बात अपनी जान बचाने का एहसास, यानी उन्होंने अपनी जान बचाना चाहिए। और तीसरी, इससे अगली बात चींटियों ही के नाते से कहूंगी कि इस चीज का भी ख्याल रखती हैं कि बेख्याली में करेंगी, यानी इल्जाम नहीं लगा रही कि ये तुम्हें मार देंगी, बल्कि बेशौरी में। अब अगर चींटी पे बात करें, देखें कि सूरत नमल चींटी के नाम पे है, आप इससे ज्यादा और क्या इस चीज की अहमियत समझेंगे कि अल्लाह ताला वाकई एक मच्छर, मक्खी, चींटी इनकी बात करने से नहीं शर्माता। बज़ाहर हमें चींटी बहुत छोटी लगती है, लेकिन आपको पता है कि इसके अंदर पूरे पूरे सिस्टम्स हैं। पहले दिल तो चाह रहा है एक एक चींटी सामने रख के उसको अपने हथेली में रखें, अगर वो आपको काट भी ले लेकिन बर्दाश्त करें और उसको देखें कि उसका जिस्म कितना छोटा है। एक शायद सुई पेन से जो नुक्ता लगता है उतना बड़ा उसका सिर्फ सर होगा, लेकिन कहते हैं पूरा नर्वस सिस्टम होता है इसके सर के अंदर, डाइजेस्टिव सिस्टम होता है, अकेले जिंदा नहीं रह सकती, टीम वर्क होता है, जुबान नहीं होती लेकिन अपने आगे के परों को बजा के एक वाइब्रेशन पैदा करती है जिसकी वजह से बातें आपस में करती हैं, 3 से 4 जुबानें जानती है। आपको कितनी आती हैं? एक, और दूसरी शायद वो भी पूरी नहीं, और कोई फ़ख्र नहीं, पाँव में मसली जाती हैं इतना कुछ करने के बावजूद। फिर कहते हैं कि यानी मिल के काम करती हैं, ज़रा सी कहीं आप देखें खाने का कोई ज़र्रा फेंक के थोड़ी देर में लाइन लग जाती है। कहते हैं कि लालची नहीं होती, जब कोई खाने की चीज़ देखती है तो पहले अपनी दूसरी साथियों को बुलाती है और वो सब आते हैं तो फिर सब मिल के काम करती हैं। इसी तरह कहते हैं कि ये मतलब फितरतन जंगजू भी होती हैं, लड़ाका होती हैं, और उसके लिए कि बाकायदा हमले करती हैं। एक इनमें जैसे एक आका होती है और बाकी गुलाम चींटियां होती हैं। फिर इसी तरह अपने दुश्मन जो है उसके साथ मुकाबला करती हैं, और बहुत सारी बातें, यानी ये हारून जहाज की बुक इंग्लिश की एंड्स के नाम पे छोटी सी बुक है, तो उसमें इतने जबरदस्त किस्म के हकायक हैं कि पढ़ के वाकई लगता है कि सुबहान अल्लाह, ए अल्लाह तूने दुनिया में कोई चीज बातिल नहीं पैदा की। तो लिहाजा किसी के पास तकब्बुर की कोई गुंजाइश नहीं, अपने आप को बड़ा समझने की, तो ऐसी चीजों की भी कदर करनी। कहते हैं कि जो मेल चींटी होती है वो मेटिंग, जो इनकी मेल है वो मेटिंग के बाद मर जाती है, और फिर जो फीमेल्स हैं उनके अंदर बाकी सिलसिला चलता है। तो बहरहाल यह है कि इस रुकू से हमने यही सीखा कि मखलूकात जो हैं वो सारे अल्लाह के लश्कर हैं, अल्लाह ताला जिसको दे उसको सिखाए। फिर इसके बाद खुद खुद ने एक दूसरे शहर से एक औरत को हुक्मरानी करते देखकर हैरत का इजहार किया, انی وجدت امرأة تملکہم. تو اس سے عمل کی بات ہمارے لیے کیا ہے کہ عورت حکمران نہیں بن سکتی. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ ملک یعنی وہ جگہ یا وہ کوئی بھی چیز فلا نہیں پا سکتی کہ جس کی حکمرانی عورت کے ہاتھ میں دے دی جائے. اور یقین کریں یہ بہت سچی بات ہے. ملکی سطح پہ تو ہم ایک دم ایکسائٹیڈ ہو جاتے ہیں, اور آپ کو معلوم ہے کہ دنیا کے بڑے بڑے جو سپر پاورز ہیں ان میں بھی عورت کو اس حکمران بننے کی اجازت نہیں. یہ آنر بھی ہمارے ہی ملکوں کو حاصل ہو چکی ہے کہ وہاں کی حکمرانی عورتوں نے کی, لیکن عورتوں کے ساتھ نظام نہیں چلتے. جس گھر کے اندر عورت کا حکم چلتا ہوگا نا, یقین کریں کہ اس گھر میں ضرور ڈس آرڈر ہوگا. اللہ تعالیٰ نے ایک فطرت میں مرد کی جو بات رکھی ہے وہ واقعی سچ ہے, الا یہ کہ کوئی ایکسیپشنل کیسز ہیں, کہیں مرد واقعی کمزور ہے جسمانی ذہنی طور پہ, یا کوئی عورت ایکسٹرا آرڈنری انٹیلیجنٹ ہے, اس کی بات چل سکتی ہے. ادروائز جو مرد کی بات کا وزن ہے وہ عورت کی بات کا وزن نہیں ہو سکتا. پھر ایک اور چیز ہم نے اس میں یہ سیکھی کہ ایک جانور کو بھی توحید کی پہچان تھی. پریشان ہو گیا کہ وہ سجدہ کرتے ہیں سورج کو, حالانکہ ان کو تو اس کو کرنا چاہیے تھا جس نے اس کو پیدا کیا. تو اس سے کیا پتہ چلا کہ بعض انسان باقی جانوروں اور پرندوں سے زیادہ کم عقل ہو جاتے ہیں کہ وہ شرک کرنے لگتے ہیں. پھر اس میں ہم نے خط لکھنے کا طریقہ بھی سیکھا. خط لکھنے کے لیے آپ دیکھیں, انہو من سلیمان و انہو بسم اللہ الرحمن الرحیم. اس سے دو باتیں پتہ چلی کہ خط لکھا جائے تو سب سے پہلے اوپر اپنا نام لکھا جائے اور جس کو بلایا جا رہا ہے, اور اللہ کا ذکر کیا جائے. ہم خط کیسے لکھتے ہیں؟ پورا خط لکھ کے پھر آخر میں نیچے لکھتے ہیں میری طرف سے. پڑھنے والا پریشان ہی رہے کہ یہ آیا کہاں سے. ای میل آتی ہے, پوری ای میل پڑھ پڑھ کے آخر میں دیکھتے ہیں یہ کس کی طرف سے آئی ہے. اچھا ادب کیا ہے کہ فرام ٹو, پہلے فرام کے اپنا نام لکھیے, پھر ٹو کر کے, اور پھر اس کے بعد لکھیے بسم اللہ الرحمن الرحیم. اور یہی انداز نبی صلی اللہ علیہ وسلم کے خطوط سے بھی ملتا ہے. جب آپ نے نان مسلموں کو لکھے تھے, آپ لکھا کرتے تھے کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے فلاں حاکم کی طرف ہے. تو بہرحال آگے چلتے ہیں, کہانی آگے پوری ہوگی جا کے. رکوع نمبر 18. اس نے کہا, اب وہ کہانی تو آپ کو سمجھ آ رہی ہے نا, اس میں کچھ بات ایسی تو نہیں ہے کہ وہ عورت تھی وہ مشرک تھی, پھر اس کے پاس حضرت سلیمان علیہ السلام نے تبلیغی خط بھیجا, اس کو اسلام کی دعوت دی اور اس کو کہا یا تو مسلمان ہو جاؤ یا پھر ہم تم پہ حملہ کریں گے. اس سے کیا پتہ چلتا ہے کہ اسلام کا پیغام غیر مسلم حکمرانوں کو بھی پہنچانا ہے. اب یہ نبی تھے اور بادشاہ تھے, انہوں نے اپنے لیول پہ تبلیغ کی. ہر بندہ اپنے ارد گرد اپنے لیول کے لوگوں کے لیے قیامت کے دن سوال ہوگا اس سے کہ تم نے وہاں بات کیوں نہیں پہنچائی. جن لوگوں کی سیاست میں اپروچ ہے ان کو سیاسی میدان میں تبلیغ کرنی چاہیے, جو ڈاکٹرز میں کام کرتے ہیں ان کو ڈاکٹرز کو پیغام دینے چاہیے, جو جس فیلڈ کا بندہ جو سکولز میں کام کرتا ہے اس پہ حجت ہوگی ان سکولوں کی. یہ چیز بھی اس رکوع سے ہم نے سیکھی. چلیے رکوع نمبر 18. قالت یا ایہا الملأ, اس نے کہا اے میرے سردارو تم میرے اس معاملے میں مجھے مشورہ دو. میں کسی امر کا قطعی فیصلہ اس وقت تک تمہاری موجودگی اور رائے نہ ہو نہیں کرتی. ان سب نے جواب دیا ہم طاقت اور قوت والے سخت لڑنے بھڑنے والے ہیں, آگے آپ کو اختیار ہے, آپ خود ہی سوچ لیجئے کہ آپ ہمیں کیا حکم فرماتی ہیں. اس نے کہا بادشاہ جب کسی بستی میں گھستے ہیں تو اسے اجاڑ دیتے ہیں اور وہاں کے باعزت لوگوں کو ذلیل کر دیتے ہیں, اور یہ لوگ بھی ایسا ہی کریں گے. میں انہیں ایک ہدیہ بھیجنے والی ہوں, پھر دیکھ لوں گی کہ قاصد کیا جواب لے کر لوٹتے ہیں. بس جب قاصد حضرت سلیمان علیہ السلام کے پاس پہنچا تو آپ نے فرمایا کیا تم مجھے مال سے مدد دینا چاہتے ہو؟ مجھے تو میرے رب نے اس سے بہت بہتر دے دیا, اور جو اس نے مجھے دیا ہے بس تم اپنے ہی تحفے سے خوش رہو. یعنی اس کا تحفہ واپس لوٹا دیا. جا ان کی طرف واپس لوٹ جا, ہم ان کے مقابلے پر لشکر لائیں گے جن کے سامنے پڑنے کی ان میں طاقت نہیں, اور ہم انہیں ذلیل و رسوا کر کے وہاں سے نکال دیں گے. آپ نے فرمایا اے سردارو تم میں سے کوئی ہے جو ان کے مسلمان ہو کر پہنچنے سے پہلے ہی اس کا تخت مجھے لا دے. ایک کوی ہیکل جن کہنے لگا آپ اپنی اس مجلس سے اٹھیں, اس سے پہلے ہی میں آپ کے پاس اس کو لائے دیتا ہوں. یقین مانیے میں اس پر قادر ہوں, اور میں ہوں بھی امانت دار. حضرت سلیمان دکھانا چاہتے تھے نبوت کا زور بادشاہت سے زیادہ ہے, لہٰذا اس کا تخت ملوا رہے ہیں اپنے ملک میں تاکہ جب ملکہ ان کے پاس آئے تو تخت پہلے سے موجود ہو. تو اسی کے لیے یہ مدد طلب کر رہے ہیں کچھ لوگوں کی کہ آپ میرے لیے وہ تخت ادھر لائیے. जिसके पास किताब का इल्म था वो बोल उठा, आप पलक झपकाएं, इससे पहले भी मैं आपके पास उसे पहुंचा सकता हूँ। जब आपने इसे अपने पास मौजूद पाया तो फरमाने लगे, यही मेरे रब का फजल है ताकि वो मुझे आजमाए कि मैं शुक्रगुजारी करता हूँ या नाशुक्री। शुक्रगुजार अपने ही नफे के लिए शुक्रगुजारी करता है, और जो नाशुक्री करेगा तो मेरा परवरदिगार बेपरवाह और बुजुर्ग गनी और करीम है। काला नकीरू लहा अरशहा, हुक्म दिया कि इसके तख्त में कुछ हेर फेर कर दो, यानी कुछ थोड़ा बहुत चेंज कर दो, तब्दीली कर दो, ताकि मालूम हो जाए कि क्या वो राह पा लेती है या उनमें से होती है जो राह नहीं पाते, यानी क्या उसकी स्मार्ट है कि तब्दील होने के बावजूद पहचान लेती है ये मेरा असली तख्त है या फिर दूसरा है। फिर जब वो इनके पास आ गई तो इससे कहा, क्या कि ऐसा ही तेरा भी तख्त है? इसने जवाब दिया, गोया कि ये वही है, यानी पहचान गई, हमें इससे पहले ही इल्म दिया गया था और हम मुसलमान थे, यानी फिर मुसलमान हो गई। वसद्दहा मा कानत ताबुदु मिन दूनिल्लाह, इसे उन्होंने रोक रखा था जिनकी वो अल्लाह के सिवा परस्तिश करती रही, यकीनन वो काफिर लोगों में से थी। इससे कहा गया, महल में चली जाओ, जिसे देखकर ये समझ करके ये हौस है, इसने अपनी पिंडलियां खोल दी और फरमाया, ये तो शीशे से मुंडी हुई इमारत है। कहने लगी, रब्बी इन्नी जलम तु नफसी व असलम तु मा सुलेमान लिल्लाहि रब्बिल आलमीन। ऐ मेरे परवरदिगार, मैंने अपने नफ्स पर जुल्म किया, अब मैं सुलेमान के साथ अल्लाह रब्बुल आलमीन की मती और फरमाबरदार बनती हूँ। रुकू नंबर 18 था, इसका उनवान क्या है, मलका सबा बमुकाबला सुलेमान अलैहिस्सलाम। इसमें आपने देखा कि जब मलका सबा ने अपनी तरफ खत देखा और उसको पढ़ा जिसमें हजरत सुलेमान ने उसको तबलीग की थी, तो इसके दिल में ख्याल आया कि मैं जाके देखूं क्या करूं। मशवरा लिया उसने अपने सरदारों से, लोगों ने इसको थोड़ा सा भड़काने की कोशिश की, लेकिन ये समझदार औरत थी, इसने कहा कि मैं देखूं क्या वाकई सुलेमान अलैहिस्सलाम जो हैं वो सच्चे नबी हैं या दुनियावी बादशाहों की तरह लालची हैं, तोहफे भेजे आजमाने के लिए कि देखते हैं कि ये कबूल करते हैं कि नहीं करते इसको, तो जब कबूल करेंगे तो फिर समझ जाऊंगी कि लालची थे, अगर नहीं करेंगे तो मैं समझ जाऊंगी कि इनको इस माल से कोई रग़बत नहीं है। लिहाजा उसने जब लोगों को भेजा तो हज़रत सुलेमान अलैहिस्सलाम ने वो तहाइफ वापस कर दिए और कहा कि मुझे तुमसे कुछ नहीं चाहिए और ये तोहफे तुम खुद रखो। लिहाजा फिर वो औरत दोबारा खुद आई और आपकी बादशाही और आपके घर महल की चमक दमक को देख के मुतासिर हुई और उसको यकीन हो गया कि ये अल्लाह के नबी हैं, तो लिहाजा वो मुसलमान हो गई। इस वाक़े में हमारे लिए बहुत सारे सबक हैं। नंबर एक, काम मशवरों से करने चाहिए, जो कि उस औरत ने अपने सरदारों से किया। दूसरी बात यह कि जरूरी नहीं कि आपके साथ बैठने वाले आपको जो मशवरा दें उसको मान लिया जाए। बाज़ दफ़ा बड़े बड़े कामों के लिए जब आम लोगों से भी मशवरे किए जाते हैं तो लोग अपनी समझ से मशवरा देते हैं। मसलन कभी कोई मीटिंग हो सकती है, कोई बात, कोई ग्रुप, कोई ऐसी चीज, तो उसमें जो साहिब अमर होता है उसको अकलमंदी से हर एक की बात को सुन के उसमें सही बात को कबूल करना चाहिए। दूसरी बात, इसमें हमने ये सीखी कि अमूमन बादशाह जब किसी बस्तियों में जाते हैं तो फसाद फैलाते हैं, ये एक ऑब्जर्वेशन है इसमें। दूसरी बात यह है कि हर तोहफा मोहब्बत बढ़ाने के लिए नहीं होता, बस तोहफे आपकी आजमाइश के लिए भी होते हैं, इसलिए किसी तोहफे को कबूल करने से पहले सोच लें कि तोहफा आया किस नीयत से है। एक दफ़ा नबी सल्लम ने किसी को किसी काम पे भेजा, यानी ज़कात की वसूली का शायद काम था या फिर यहूद से कोई निगोसिएशन करनी थी, तो लोगों ने उनको तोहफा देने की कोशिश की तो उन्होंने तोहफा इनकार कर दिया, हम नहीं ले रहे। तो उन्होंने कहा कि तुम्हारे नबी तो कहते थे कि तहादू तहाबू, तोहफा ले लो तो मोहब्बत बढ़ती है, तो उन्होंने कहा कि ये तोहफा तुम्हारे लिए होगा, मेरे लिए ये रिश्वत है, यानी उन्होंने उसको ठुकरा दिया था। तो इससे क्या पता चलता है कि बंदा मोमिन को इस बात की हिकमत होनी चाहिए कि किस चीज़ के अंदर क्या चीज़ मेरे ज़ाहरी फ़ायदे की और कौन सी चीज़ फिर मेरे मिशन को नुकसान देती है, मेरे उस रास्ते को। फिर उसके बाद एक और चीज़ जो हमने इसमें सीखी वो क्या थी कि किसी को मुतासिर करने के लिए अगर कोई निशानियां दिखाई जाएं तो इसकी इजाज़त है, जैसे कि हज़रत सुलेमान अलैहिस्सलाम ने उसके तख्त में तब्दीली की बात की। फिर इससे एक और बात ये पता चली कि किसी काम में जैसे आपने मदद तलब की कि कौन है जो उस तख्त को लेके आए, तो जो काम इंसान खुद ना कर सके उनसे मदद ले लेनी चाहिए जो उस काम को खुशी से कर सके। और सबसे बड़ी बात, सुलेमान अलैहिस्सलाम ने अपनी इन तमाम चीज़ों को अल्लाह की तरफ मंसूब किया, और बंदा मोमिन की यही आजजी है कि शुक्रगुजार बन के रहे, कोई बड़ाई नहीं की कि बस जो मैंने चाहा वो हो गया, शुक्र करना है और अल्लाह ताला की इन नेमतों को मानना है। चलिए आगे चलते हैं, आखिरी रुकू है आज के सबक का। वलकद अरसलना इला समूद अखाखुम सालिहा, यकीनन हमने समूद की तरफ इनके भाई सालेह को भेजा कि तुम सब अल्लाह की इबादत करो। फिर भी वो दो फरीक बनकर आपस में लड़ने झगड़ने लगे। आपने फरमाया, ए मेरी कौम के लोगों, तुम नेकी से पहले ही बुराई की जल्दी क्यों मचा रहे हो? तुम अल्लाह ताला से इस्तिग़फ़ार क्यों नहीं करते ताकि तुम पर रहम किया जाए? वो कहने लगे, हम तो तेरी और तेरे साथियों की बदशगुनी ले रहे हैं। आपने फरमाया, तुम्हारी बदशगुनी अल्लाह के हाँ है, बल्कि तुम फितने में पड़े हुए लोग हो। इस शहर में 9 सरदार थे जो जमीन में फसाद फैलाते रहे और इस्लाह नहीं करते थे। उन्होंने आपस में बड़ी कस्में खाकर कहा, अहद किया कि रात ही को सवाले और इनके घर वालों पर हम छापा मारेंगे और इनके वारिसों से साफ कह देंगे कि हम इसके अहल की हलाकत के वक्त मौजूद न थे और हम बिल्कुल सच्चे हैं। व मकरू मकरन व मकरना मकरन व हम ला यशऊरून, उन्होंने खुफिया तदबीर की और हमने भी, और वो से समझते ही न थे। अब देख ले इनके मकर का अंजाम कैसा हुआ कि हमने इनको और इनकी कौम को गारत कर दिया। ये हैं इनके मकान जो इनके जुल्म की वजह से उजड़े पड़े हुए हैं। फतेल का बुयूतुहुम खाविया, जो लोग इल्म रखते हैं इनके लिए इसमें बड़ी निशानी है। व अंजैनल्लज़ीन आमनू व कानू यत्तकून, हमने इनको जो ईमान लाए थे और परहेजगार थे बाल बाल बचा लिया। और लूत का जिक्र कर, जबकि इसने अपनी कौम से कहा कि क्या बावजूद देखने भालने के फिर भी तुम बदकारी कर रहे हो? ये क्या बात है कि तुम औरतों को छोड़कर मर्दों के पास शहवत से आते हो? हक ये है कि तुम बड़ी नादानी कर रहे हो। कौम का जवाब बजुज इस कहने के और कुछ न था कि आले लूत को अपने शहर से शहर बदर कर दो, ये तो बड़े पाकबाज बनते हैं। बस हमने इसे और इसके अहल को बजुस उसकी बीवी के सबको बचा लिया। इसका अंदाजा तो बाकी रह जाने वालों में से हम लगा ही चुके हैं। वम तरना अलैहिम मतरो फसा अमतरुल मुंजरीन, और इन पर एक खास किस्म की बारिश बरसा दी, बस इन धमकाए हुए लोगों पर बड़ी बुरी बारिश हुई। ये तरकू नंबर 19, इसका उन्वान क्या है? उनके घर खाली पड़े हैं। कौम समूत कौम लूत के जिक्र के बाद वही बातें जो पीछे थीं, उनकी सारी बातों के बाद अल्लाह ताला ने जो बात कही वो क्या है कि जाओ आज देखो और इन खाली घरों से इबरत लो। हम सब के लिए भी इसमें यही सबक है। उजड़े दियारों में वीरानों में जाके पिकनिक करने की बजाय इबरत ली जाए कि यहाँ रहने वाले कहाँ गए। कुल अल्हम्दुलिल्लाह वसलामुन अला इबादिहिल्लज़ीन इस्तफा, अल्लाहु अल्लाहु खैरुम मा युश्रिकून। तो कहते कि तमाम तारीफ अल्लाह ही के लिए है और इसके बरगजीदा बंदों पर सलाम, क्या अल्लाह बेहतर है या वो जिन्हें ये लोग शरीक ठहरा रहे हैं? इस आखिरी आयत का उन्वान क्या है? अल्लाह ताला। अल्लाह ताला ने तीन बातें अपने नाते से बताई। नंबर एक, तारीफ उसी के लिए है। सलाम उन पर है जिसको उसने चुना, और अल्लाह बेहतर है ये माबूद नहीं। हमारी अमल की बात इसमें क्या है? हर बात पे अल्हम्दुलिल्लाह कहना है اور اللہ تعالیٰ کے چنے ہوئے بندوں کے لیے سلامتی کی دعا کرنی ہے اور شرک سے بچنا ہے. اللہ تعالیٰ ہمیں اس پورے پارے میں ہم نے جو کہا سنا اس کے اوپر عمل کی توفیق دے, غلطیوں کی اصلاح فرمائے اور آئندہ کے لیے ہمیں اس میں اور خیر لینے والا بنا دے. یہ آیت تدبر نوٹ کر لیجئے, سورۃ فرقان کی آیت نمبر 43 سے 44, ارأیت من اتخذ الہہ ہوا, وہی بات ہے خواہش نفس والی. پھر اس کے بعد آج کی حدیث کیا ہے, بڑی پیاری حدیث ہے, لا یؤمن احدکم حتی یحب لأخیہ ما یحب لنفسہ, تم میں سے کوئی کامل مومن نہیں بن سکتا جب تک کہ اپنے بھائی کے لیے وہی پسند نہ کرے جو اپنے لیے کرتا ہے. اتنی پیاری حدیث ہے, کہنے میں بڑی آسان ہے لیکن عمل میں بڑی مشکل ہے. عموماً ہم اپنے لیے جو پسند کرتے ہیں وہ دوسروں کے لیے نہیں. آپ اپنے آپ سے پوچھئے, اگر آپ بات سن رہے ہیں تو کیا آپ پسند کرتے ہیں کہ آپ دوسروں کو بھی سنائیں, اور اگر آپ بات کہنے والے ہیں تو کیا آپ پسند کرتے ہیں کہ دوسرے بھی اس بات کو کہیں. اور آج کی دعا کیا ہے, اللہ کی رحمت مانگنے کی. دو دعائیں ہیں, چاہے تو ایک ہی یاد کر لیں. اللہم رحمتک ارجو فلا تکلنی الی نفسی طرفۃ عین واصلح لی شأنی کلہ لا الہ الا انت. ابو داؤد کی روایت ہے, اے اللہ میں تیری رحمت کا امیدوار ہوں, بس ایک لمحے کے لیے بھی مجھے میرے نفس کے حوالے نہ کر اور میرے سب کام سنوار دے, تیرے سوا کوئی معبود نہیں. صبح و شام پڑھی جانے والی دعاؤں میں بھی ہے یہ. اور یا حی یا قیوم برحمتک استغیث فاصلح لی شأنی کلہ ولا تکلنی الی نفسی طرفۃ عین, کوئی بھی دونوں میں سے آپ پڑھ سکتے ہیں, تھوڑا لفظوں کا فرق ہے, معنی ایک ہی ہے. یہ مستدرک حاکم کی ہے. اے ہمیشہ زندہ رہنے والے اور اے ہمیشہ قائم رہنے والے, تیری رحمت کے سبب سے فریاد کرتا ہوں کہ میرے سب کاموں کو ٹھیک کر دے, اور پلک جھپکنے تک بھی مجھے میرے نفس کی طرف سپورٹ مت کر. آج کی کمٹمنٹ بڑی دلچسپ ہے. ہمسایوں کے پاس جانا ہے اور کھانے کی کوئی چیز دینی ہے, اور آپ کے لیے تو بڑا آسان موقع ہے افطاری کی چیز. کوئی بھی آپ کے نیبر میں, قریب میں, ارد گرد میں جو بھی ہے, آج کچھ نہ کچھ پکا ہوا اس کو ضرور دیں. کریں گے کوشش, چند منٹ کھڑے ہوں, کیا کہیں کہ دس از آور ہولی منتھ اور دس از ٹائم آف آور فاسٹنگ, جسٹ آئی ایم گیونگ دس, اور اس کو وہ چیز دے دیں. ہلکی سی ایک پلیٹ بنا لیں جو چیزیں وہ کھاتے ہیں, میرا حال ہے کہ خوش ہو کے کھائیں گے, اور بریانی تو کوئی نہیں چھوڑتا. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.